This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्ज बा यो हो क्राइसिस वासी नेपालीहरुको आफ्नै कार्यक्रम कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम कार्यक्रम नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूको घर आँगन रेडियो सेटमा म विनोद उपस्थित भइ नै सकेको छु. क्राइस्टचर्चको प्लेन्स एफएमको 96.9 मेगाहर्ज मार्फत यहाँहरू नमस्ते नेपालसँग प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ. त्यस्तै plainsfm.org.nz गइसकेपछि क्राइस्टचर्चभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि यसै समयमा कार्यक्रमसँग जोडिन सक्नुहुनेछ. त्यस्तै हामीले कार्यक्रमको प्रसारण भइसकेपछि पोडकास्ट लिङ्क मार्फत पनि यहाँहरू समक्ष पुग्ने प्रयास गर्दै आइरहेका छौँ लामो समयदेखि, वा भनौँ 15 वर्षभन्दा लामो समयदेखि. नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत यहाँहरू जोडिसकेपछि पोडकास्ट लिङ्क मार्फत पनि यहाँहरू हामीसँग जोडिन सक्नुहुनेछ. यहाँहरूको सल्लाह, सुझाव, माया, सद्भावहरू हामीलाई सधैँ झैँ पठाउन सक्नुहुनेछ. र यसरी नै आजको साँझमा पनि कार्यक्रम नमस्ते नेपालसँग जोडिँदै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म विनोद हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु. हजुर श्रोताहरू, दसैँ भर्खरै सकिएको छ. दसैँ सबैले उल्लासका साथ सम्पन्न गरि नै सक्नुभएको छ. हामीले विदेशमा बसेर पनि दसैँ मनाइ नै सकेका छौँ. तर दसैँ सबैको सोचे जस्तो त हुँदैन. तैपनि धर्म फरक भए पनि भावनात्मक रूपबाट चाडबाडले सबैलाई जोड्ने प्रयास गर्दछ. त्यस्तै खालको एउटा रङ्गीन समाचार भावनात्मक रूपबाट पनि जोडेको जुन खबर बाजुराको कोटिला गाउँको हो, जसले सबैलाई उदाहरणीय रूपबाट पनि प्रस्तुत गर्नेछ. 200 मध्ये 22 परिवार मुस्लिम समुदायको भएको त्यो गाउँबाट दसैँमा टिका जमरा लगाएर यो चाडलाई उत्सवका साथ रूपबाट पनि मनाएर यसरी भावनात्मक रूपबाट पनि समुदायहरू जोडेको यो उदाहरणीय खबरको प्रसङ्गको साथमा कार्यक्रम नमस्ते नेपाल को उठान गरेको छु. श्रोता, हामीले खुसीको कुराहरूको कुरा गऱ्यौँ अनि दसैँको कुरा पनि गऱ्यौँ. क्राइस्टचर्चमा एउटा साङ्गीतिक कार्यक्रमको आयोजना गरेर दसैँ पनि सम्पन्न भइ नै सकेको छ. धर्मको विषयका विभिन्न खालका अन्तर सम्बन्धित नभएका कुराहरू पनि आएका थिए. तर अहिले भावनात्मक सम्बन्धले धर्मलाई अलिकति पर वा भनौँ पाखा लगाएको वा भनौँ अलिकति त्यसलाई सम्बन्धले त्यसलाई व्याख्या गर्नुपर्छ भन्ने खालको उदाहरणीय खबर पनि आएको यो प्रसङ्ग जोडि नै सकेको छु. त्यस्तै श्रोता, अहिले दुःखको कुराहरू पनि छन्। रुसी सेनामा भर्ना भएका बर्दिया राजापुर नगरपालिका एकका विवेक खत्रीले खत्री अहिले 2 सातादेखि युक्रेनी सेनाको नियन्त्रणमा पुगेको दुःखद खबरपछि परिवारहरू विक्षिप्त भएको खबर पनि छ. युक्रेनले उत्तर एटलान्टिक संगठन नेटोको सदस्यता लिने तयारी गरिसकेपछि रुष्ट बनेको रुसले सन् 2022 फेब्रुअरी 24 युक्रेनमाथि आक्रमण सुरु गरेता अहिले 1,20,000 रुसी सैनिक र 70,000 युक्रेनी सैनिक मारिएको अमेरिकी दावी छ भने रुसले आफ्नो तर्फबाट जम्मा 5,937 सैनिकको ज्यान गुमाएको कुरा उठान गर्दै गर्दा नेपालीहरू पनि त्यहाँ युद्धबाट पीडित हुन पुगेको वा भनौँ प्रभावित भएको यो प्रसङ्ग जोडिन सकेको छु. दसैँको कुरा जोड्दै थिएँ श्रोता. आफ्नो दसैँको क्रममा उनी न्यायको लागि अनसन थाती राखे कि आफ्नो पूर्वपति चेतनारायण महानन्दरको हत्यामा सर्वस्वसहित जन्मकैद पाएका पाकेका योगराज ढकाल रिगल विरुद्ध अनसन गर्दै आएकी भारतीले फेरि न्यायको लागि फेरि माइती घर मन्जलामा अहिले अनसन फेरि सुरु गरेको अवस्था पनि छ। श्रोता, यसरी दसैँको आसपासमा यी यस्तै खबरहरू छन्, त्यसको प्रसङ्गहरू मैले यहाँ जोडि नै सकेको छु। अब आजको कार्यक्रममा एउटा मिठो मिठो एउटा गीत प्रस्तुत गर्न चाहन्छु, त्यो गीत सकिसकेपछि अन्य प्रसङ्गहरू जोड्ने नै छु। हजुर श्रोताहरू, यो मिठो मिठो गीत जसमा आवाज सुप्रिम मल्लको थियो, उनको आवाज आफैमा स्वर्ण प्रिय छ, कर्ण प्रिय छ, त्यो आवाजको एउटा छोटो प्रस्तुति मैले यहाँहरू समक्ष प्रस्तुत गरि नै सकेको छु। श्रोता, अब कार्यक्रम नमस्ते नेपालमा अन्य खबरहरू जोड्न चाहन्छु, र त्यो खबरहरूको क्रममा अब एउटा खुसीको खबर, क्राइसिसमा रहेका नेपालीहरूको लागि एउटा गर्विलो खबरको क्रम छ। श्रोता, यस वर्षको सिभिक अवार्ड नेपाली समुदायका एउटा नेतृत्व प्रदान गर्दै आउनुभएका डाक्टर भोला प्रधानलाई पनि सम्मानित हुनुहुने भएको छ। क्राइसिस सिटी काउन्सिलबाट प्रदान गर्ने सिभिक अवार्डबाट नेपाली समुदायको नेतृत्व लिँदा वा नलिँदा हरेक अवस्थामा सधैँ क्रियाशील रहेर सामुदायिक कार्यहरू मार्फत क्राइसिस सरलाई योगदान पुर्याए बाबत डाक्टर प्रधानलाई सो अवार्ड दिएको यो नेपालीहरूको लागि पनि खुसीको खबर हो। श्रोता, त्यस्तै अब हामीले दसैँको कुराहरू गरिसक्यौँ, दसैँ बनिसकेपछि दसैँको बिचमा हामीसँग अब तिहारको तयारीको कुराहरू पनि हुन्छन्। त्यस्तै नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले पिकनिक कार्यक्रमको आयोजना गरेको छ स्पेन्सर पार्कमा, जुन नोभेम्बर 11 तारिकको लागि तोकिएको छ। हुन त मौसमले पनि धेरै कुराहरू असर गर्दछ, 11 गतेको मौसम यदि कुनै कारणबाट प्रतिकूल हुन गएमा सो पिकनिक कार्यक्रमलाई हामीले भोलिपल्ट वा भनौँ नोभेम्बर 12 लागि भनेर पनि तोकेका छौँ। आशा गरौँ 11 दिनमा प्रतिकूल नभएको अवस्थामा वा भनौँ अनुकूल भएमा हामी पिकनिक प्रोग्रामको लागि स्पेसल पार्कमा भेट हुनेछौँ। यदि यहाँहरू पनि क्राइसिस आसपासमै यदि हुनुहुन्छ भने कृपया नोभेम्बर 11 दिनका लागि यो पिकनिक कार्यक्रममा भेटघाट गर्नको लागि आउनुहोला, यस्तै खालको अनुरोध यहाँ गर्न चाहे। श्रोता, अब दसैँको कुरा गरिसकेपछि अब हामी विद्युतको कुराहरू पनि जोड्नु पर्ने हुन्छ। विद्युतले नेपालको अर्थ राजनीतिमा धेरै नै असर गरिरहेको हुन्छ, प्रभाव पारिरहेको हुन्छ र महत्त्वपूर्ण विषय पनि हो। दसैँमा देशभित्रको आन्तरिक विद्युत खपत गर्दा जल विद्युत आयोजनाहरूबाट उत्पादित करिब 500 मेगा वाट बिजुली चाहिँ खेर गएको भनेर खबर आइ नै सकेको छ। यद्यपि श्रोता दसैँमा विद्युत खपत गर्ने उद्योग कल कारखानाहरू बन्द हुँदा र काठमाडौँमा अत्याधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपबाट विद्युतको माग घटेको र हाल दैनिक करिब 2200 मेगावाट विद्युत उत्पादन भइरहेको छ नेपालमा र त्यसमध्ये करिब 1000 मेगावाट देशभित्र खपत भइरहेको छ भने करिब 650-700 मेगावाटसम्म विद्युत भारततर्फ निर्यात भइरहँदा पनि 500 मेगावाट विद्युत खेर गइरहेको यो अलिकति चिन्ताको विषय हो। तर त्यसैको क्रममा अहिले भर्खरै अलिकति उत्साहजनक खबर पनि आएको छ र भारतले आफ्नो देशभन्दा बाहिर बाट जल विद्युत आयोजनाबाट पनि उत्पादित विद्युत खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरिसकेपछि अब नेपालबाट उत्पादित र हामीलाई नचाहिएको विद्युतको मात्रा सायद भारतले किनिदिएमा हामी अर्कोतर्फ बाट पनि सबल हुन्छौँ कि भन्ने यो आशा पलाएको छ। श्रोता अब हामी खेलकुदको कुराहरू पनि जोड्छौँ, रङ्ग रमाइलाका कुराहरू पनि छन्, चाडपर्वका कुराहरू पनि हुन्छन् र अब हामी देशदेखि टाढा रहे पनि हामी भावनात्मक रूपबाट क्रिकेट र वा भनौँ अन्य खेलकुदहरूसँग पनि जोडि नै रहेका हुन्छौँ। अब हामीले ट्रायङ्गुलर वा भनौँ त्रिकोणात्मक सिरिजको क्रिकेट पनि हेरिसक्यौँ, फाइनलमा अलिकति नेपाल चुक्यो, त्यो अर्कै कुरा भयो। अब हाम्रो ध्यान टी ट्वेन्टी वर्ल्ड कपको क्वालिफाइङको लागि हामी टप शीर्ष दुई स्थानमा पुग्नको लागि अब 30 अक्टोबरदेखि 5 नोभेम्बरसम्म काठमाडौँमा भइरहेको प्रतियोगिताको छोटो प्रसङ्ग यहाँ जोड्न चाहे। श्रोता अब अहिले सो प्रतियोगिताकोमा नेपालको समूहमा सिङ्गापुर, ओमान र मलेसिया रहेको छ भने समूह बीमा युएई, बहराइन र हङकङ र कुवेत रहेका छन्। नेपालको हाम्रो कार्यक्रम प्रसारण भइसकेदा अहिले हुँदै गर्दाखेरि नेपालले सिङ्गापुरले दिएको 146 रनको लक्ष्यलाई सजिलै आठ विकेटले जितेको छ भने ओपनर कुशल बुर्देलले अर्धशतक बनाएर नेपाललाई सुखद सुरुवात गरेका छन्। दुवै समूहको शीर्ष दुई टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन् र 3 नोभेम्बरमा हुने सेमी फाइनलको विजेता टिमले वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी ट्वेन्टी विश्वकपको स्थान पक्का गर्नेछन्। हामीले सन् 2015 बङ्गलादेशमा नेपालले खेलेको त्यो विश्वकपको पनि स्मरण गर्दै बसिरहेका छौँ। होपफुली यसपालि हामीले केही उत्साहजनक खबर दिएर जानेछौँ। यस्तै श्रोता छनौट हुने दुई टिम बिचमा 5 नोभेम्बरमा हुने एसिया क्वालिफायरको उपाधिका लागि पनि फाइनल खेल हुनेछ भने अर्कोतर्फ विश्व क्रिकेटको कुरा गर्दाखेरि रोमाञ्चक प्रतिस्पर्धामा अस्ट्रेलियाले न्युजिल्यान्डलाई 5 रनले हराएको छ। शनिबार भारतको धर्मशालामा अस्ट्रेलियाले दिएको विशाल 2,389 रन पछ्याएको न्युजिल्यान्डले 50 ओभरमा 9 विकेट गुमाएर 383 रन मात्र बनाउन सक्यो र अन्तिम बलमा छक्का चाहिएको थियो, लोकी फर्कुसनले रन नै जोड्न सकेनन्। उता भारतसँग पराजित भएसँगसँगै डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिने निश्चित जस्तै भएको छ र बङ्गलादेश पनि नेदरल्यान्डसँग लज्जास्पद रूपबाट हार बेहोरेको छ। त्यस्तै श्रोता हामीले क्रिकेटको कुरा उठाउँदै गर्दाखेरि एनएनजेडएफएससीले पनि हरेक वर्ष जस्तै यसपालि पनि क्रिकेटको प्रतियोगिता क्राइस्टचर्चमा आयोजना गर्ने घोषणा गरिसकेको छ। त्यसको समय, स्थान र तालिकाको विषयमा पनि खबर आउने बाँकी छ। त्यसको डिटेल आउनसाथ यहाँहरू समक्ष त्यसको बारेमा जानकारी गराउने नै छु। श्रोता बेलुका 8 बजेदेखि प्लेन्स एफएम 96.9 मेगाहर्जमा सुरु भएको कार्यक्रम नमस्ते नेपालको अब मध्यान्तरको समय भइ नै सकेको छ। अब यहाँहरूलाई फेरि पनि एउटा मिठो गीत प्रस्तुत गर्न चाहन्छु, त्यसपछि बाँकी रहेका प्रसङ्गका साथ आजको कार्यक्रमलाई बिट मार्नेछु।
धोका साथीहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
हजुर श्रोताहरू, बेलुका 8 बजेदेखि प्लेन्स एफएम 96.9 मेगाहर्जमा सुरु भएको कार्यक्रम नमस्ते नेपालको मध्यान्तरको समयबाट म गुज्रिसकेको छु। अब बाँकी रहेका प्रसङ्गहरू सुनाउनेछु। श्रोता, यहाँहरू पनि कार्यक्रम नमस्ते नेपालमा उपस्थित भएर आफ्ना सल्लाह सुझावहरू यदि दिन चाहनुहुन्छ भने त्यसको लागि नमस्ते नेपाल क्राइसिस न्युजिल्यान्ड नामको फेसबुक पेजसँग पनि जोडिन सक्नुहुनेछ। त्यस्तै व्यक्तिगत भेटघाट यदि क्राइसिस आसपासमा हुनुहुन्छ भने, यदि सम्भव छ भने, त्यहाँबाट पनि यहाँहरूको सल्लाह सुझाव स्नेहहरू हामी स्वीकार गर्ने नै छौँ। त्यो बाहेक नमस्ते नेपाल क्राइसिस न्युजिल्यान्डको पनि आफ्नै छुट्टै इमेल एड्रेस छ, नमस्ते नेपाल क्राइसिस @gmail.com मार्फत पनि यहाँहरू हामीसँग पुग्ने प्रयास गर्न सक्नुहुनेछ। श्रोता, कार्यक्रममा हामी सोसाइटीका गतिविधिहरूको विषयमा आज पनि जानकारी दिन्छौँ। जुन हामीले नोभेम्बर 11 तारिकका दिन स्पेन्सर पार्कमा हुने पिकनिकको कार्यक्रमको बारेमा पनि जानकारी दिन सकेको छु भने, त्यस्तै एनएनजेड एफएससीको क्रिकेट प्रतियोगिता चाँडै हुन लागिरहेको छ, त्यसको पनि जानकारी यहाँहरूलाई दिन सकेको छु। त्यस्तै सोसाइटीले साप्ताहिक रूपबाट आइतबार बिहान भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा पनि सञ्चालन गरिरहेको छ। कृपया यहाँहरू पनि त्यसमा आफ्ना भाइ बहिनीहरूका लागि यहाँहरू सोसाइटीसँग सम्पर्क राखेर स्थान र समयको विषयमा जानकारी लिन सक्नुहुनेछ र त्यहाँ पनि भाग लिन सक्नुहुनेछ। त्यस्तै सोही क्रममा ब्याडमिन्टनको अभ्यासको कार्यक्रम पनि भइ नै रहेको छ, त्यसैले त्यसमा पनि सबै सहभागिताका लागि कृपया प्रयास गर्नुहोला। श्रोता, यस्तै खालका खबर जानकारीहरू कार्यक्रम नमस्ते नेपालमा प्रस्तुत गर्छौँ। हामी सधैँ उत्साहजनक खबरहरू प्रयास प्रस्तुत गर्ने हाम्रो जमर्को हुन्छ, तर सधैँ उत्साहजनक खबरहरू खबर हुँदैनन्। त्यसैले केही अप्ठ्यारा खबरहरू, केही अलिकति अनुग्रहित खबरहरू अनि प्रसङ्गहरू, टिप्पणीहरू पनि कार्यक्रममा उठाउनु पर्ने हुन्छ। त्यस्तै खालको प्रसङ्ग अब उठाउन लागिरहेको छु। श्रोता, सरकारले किसानको हितका लागि वितरण गर्ने अनुदानमा किसानहरूको सहभागिता निकै नै कमजोर पाइएको यो नेपालको खबर यहाँ जोड्न लागेको छु। सरकारले गरेको 7 कृषि जनगणना अनुसार कुल किसानहरूमध्ये 93% किसानहरूले आफू सरकारी अनुदानको पहुँचभन्दा बाहिर रहेको बताएका थिए। अनुदान पाएका 7% मध्ये पनि आधा जतिले यस्तो अनुदान रासायनिक मलहरूका लागि मात्र प्राप्त गरेको देखिएको छ। त्यस्तै श्रोता, उता रुकुम पश्चिम जिल्लाको बाफीकोट गाउँपालिकाको सामान्य देखिने तर गहन चिन्ताको प्रसङ्ग अब यहाँ उठाउन मन लाग्यो। त्यहाँ अब चिन्ता गर्नेहरूले कृषिमुखी रोजगारी सिर्जना गर्ने योजनाहरू ल्याए मात्रमा युवाहरू विधिश्रेणी क्रम रोक्न सकिने नत्र केही गर्न सकिन्न भन्ने खालको चिन्ता व्यक्त गरेका छन्। हुन पनि त्यो गाउँपालिकाबाट 600 अमेरिका पुगेका छन्, 600 बाटामा छन् र 1000 जति अझै जाने तयारीमा छन्। यो लिगल वा इलिगल दुवै वेबाट हो, विशेष गरी इलिगलबाट जानेको यो प्रसङ्ग यहाँ जोड्न खोजेको छु, गैरकानुनीहरूबाट भन्नुपर्छ नेपालीमा। त्यस्तै श्रोता, बीच बाटोमा अलपत्र र हराएकाहरूको पत्तो भने छैन, यस्तै खालको दुःखद प्रसङ्ग पनि छ। अब यसै क्रममा यस्तै गैर कानुनीहरूबाट अमेरिका जाने प्रयास गरेका एकजना व्यक्तिको वा भनौँ यो अनुभव म अब यहाँ प्रस्तुत गर्न चाहन्छु।
अमेरिका जाने चाहिँ हाम्रो चलन छ, हाम्रो उता रोल्पा रुकुमतिर 55 लाख रुपियाँ मागेर इलिगल अमेरिका गएँ, म हिँडेर अमेरिका गएँ, म ओल्ड एक्सट्रिम जङ्गल भनेर पानामा जङ्गल भनेर चिन्छ, ओल्डको डेन्जरस जर्नी भनेर 7 आफ्नो खाना आफै बोक्ने हो, हिँड्न सक्ने न त मर्ने। यहाँदेखि इन्डिया गएँ, इन्डियादेखि एजेन्टले मलाई त्यहाँ रिसिभ गर्यो, त्यहाँदेखि म इन्डियादेखि रसिया बार्सिलोना अनि त्यसपछि कोलम्बिया तुर्बो कोलम्बियाको समुद्रमा चाहिँ हामीलाई हाले होइन माफी हाले सबलाई, हामी 20 चाहिँ थियो क्या, 20 हालिदियो, अफ्रिकनदेखि लिएर धेरै देशका रिफ्युजीहरू थिए त्यहाँ, अनि हामीसँगै जर्नीको बेलामा भेट भयो। हामी जङ्गल यात्रा सुरु गर्नुहुन्थ्यो, त्योभन्दा अगाडि अब हामीले समुद्र पार गर्नुहुन्थ्यो, सानो बोट थियो, स्पिड बोट थियो, अनि जाँदा जाँदै लास्टमा चाहिँ उता पुलिस रहेछ, अनि त्यसपछि एकजना अफ्रिकन त्यो दाइ चाहिँ त्यो मरेछ क्या, उतादेखि ड्याङड्याङ 4-5 गोली हानेपछि हामी भाग्यौँ कि, जङ्गल जता छ त्यतै भाग्यो, नेपाली भन्यो होइन, नेपाली भन्दाखेरि जता नेपाली छ त्यतै दुगुरिने भयो, मान्छेको पाइलाहरू हेरेर मान्छे कहाँ कहाँ हिँडेछ, चाउचाउ बिस्कुटको खोलहरू हेरेर जङ्गल 7 हिँड्यो, अनि त्यसपछि चाहिँ हामी पानामा भन्ने क्याम्पमा पुग्यौँ, त्यहाँ 7 हिँडेर अनि त्यहाँबाट चाहिँ निकारगावा भनेको ठाउँ, फेरि अहिले चाहिँ टेररिस्टहरू धेरै रहेछ क्या, माफियाहरू धेरै, अनि हामीहरू जाँदाखेरि झ्यापझ्यापमा हामीहरूलाई पक्र्यो, एउटा नेपाली दिदी बहिनी थियो उता उसलाई पनि उता लगेर चेक गरायो, चेक गरेर नाङ्गै बनाएछ पछि दिदीले भन्थ्यो अनि ठुल्ठुलो हतियारहरू लिएर बसेछ अब केही पनि गर्न सकेन अब उता गएर सबै रोयौँ त्यो दिदी पनि रोयो हामी पनि रोयौँ अनि दिदीलाई अब माफी मागौँ अनि त्यो दिदीको झोलाहरू बोक्थ्यौँ बोकेर त्यस्तै यात्रा गर्दै गर्दा पुग्यौँ पुगेर उता गएर भएन केस लड्यो $14,000 चाहिँ मैले नेपाली वकिललाई दियो त्यो नेपाली वकिलले चाहिँ मलाई हेर्ने ठाउँमा चाहिँ मलाई ठग्यो त्यसले ठगेर मेरो केस राम्रोसँग रिप्रेजेन्ट गर्दैन अनि त्यसपछि अस्ति भर्खर चाहिँ मलाई चाहिँ डिपोर्ट गरिदियो
हजुर श्रोताहरू यो गैर कानुनी रूपबाट अमेरिका प्रवेश गर्दै गर्दाखेरिको दुःख पाएको वास्तविकता यो रामचन्द्र केसीको आवाज र भोगाई थियो उनले केही समय अगाडि टेलिभिजन कार्यक्रममा प्रस्तुत गरेका थिए जुन अहिले त्यसको रूपबाट समानुपातिक रूपबाट यो खबर केही समय मैले अगाडि उल्लेख गरेको प्रसङ्ग र उनको अनुभव साँच्चै नै मेल खाने रहेको छ यो पुरानो प्रसङ्ग अझै पनि नयाँ छ र अझै पनि नयाँ हुने क्रममा छ यस्तै खालको अप्ठ्यारो प्रस्थिति छ त्यसैको छोटो प्रसङ्ग आजको कार्यक्रममा जोडि नै सके श्रोता प्लेन्स एफएम 96.9 मेगाहर्जमा अब यस्तै खालका प्रसङ्गहरू छन् गीत सङ्गीतको कुराहरू पनि छन् र बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रममा यी यस्तै खबरहरू अनि मिठा मिठा गीत सङ्गीतहरूको प्रसङ्ग उठान गर्दै गर्दै आजको कार्यक्रमको लगभग अब पिट मार्ने क्रममा आइ नै सकेको छु अब जाँदा जाँदै अब केही खबरहरूको प्रसङ्गलाई जोड्न चाहे श्रोता हामी बलमेचाइको कुराहरू गर्दाखेरि हाम्रो छिमेकी भारतलाई सम्झिरहेका हुन्छौँ नेपाली भूमि दार्जुलाको कालापानी लिम्पियादुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेर फेरि नेपालीलाई आकर्षित बनाएको खबर सेलाउन नपाउँदै भारतले शान्तिका अग्रदूत गौतम बुद्धको अस्थि धातु राखिएको प्राचीन राम ग्राम स्तूप नक्कली बनाएर प्रचार गर्न थालिसकेपछि पश्चिम नवलपरासीका नेपालीहरूले वा भनौँ त्यहाँका सरोकारवालाहरूले आपत्ति जनाएका छन् विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको रामग्राम स्तूप पश्चिम नगरपरासीको रामग्राम नगरपालिका 7 उज्जैन गाउँमा अवस्थित छ तर भारतले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा रामग्राम रहेको दावी गरेर दुष्प्रचार गरेको प्रति उनीहरूले आपत्ति जनाएका हुन् सरकारको प्राथमिकतामा नपर्दा रामग्राम स्तूप उज्जैनमा पर्दै आएको अवस्थामा भारतले आफ्नो भूमिमा रहेको दावी गर्नु चिन्ताको विषय हो भन्ने खालको हाम्रो यो बलमिचाइको अनुभव फेरि पनि ताजा भएको छ श्रोता यो प्रसङ्ग सँगसँगै अब म अब मनोरञ्जनका कुराहरू गर्दाखेरि खेलकुदका प्रसङ्ग पनि आउँछन् चलचित्रको अवलोकन पनि हुन्छ हामी क्राइसिसमा पनि विभिन्न समयमा चलचित्र हेर्ने गर्दछौँ त्यसबाहे पनि नेपाली चलचित्र अहिलेको समग्रताको छोटो प्रसङ्ग हो श्रोता चलचित्र विकास बोर्डका अनुसार 10% नेपाली चलचित्रले मात्रै नेपालमा लगानी उठाउने गरेका छन् यसको अर्थ हुन्छ 58 वर्ष इतिहास पुगेको नेपाली चलचित्र उद्योगमा लगानीकर्ताहरूले वार्षिक रूपबाट केही अर्बभन्दा बढी रुपियाँहरू गुमाउँदै आएका छन् तर यो फलप श्रृङ्खला रोक्ने दीर्घकालीन योजना तयार पार्न सरकार र चलचित्र क्षेत्रले पनि अझै ध्यान नदिइसकेको हो कि भन्ने वा भनौँ ध्यान दिन नसकिरहेको चिन्ता व्यक्त हुँदै आएका छन् यही आर्थिक वर्षमा रिलिज भएका 78 विदेशी फिल्मको कुल कमाई 79,43,00,000 ग्रस रहेको छ जबकि 53 नेपाली फिल्मको कुल कमाई 76,32,00,000 को ग्रस रहेको छ श्रोता यसरी बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइ लगभग अब यतिमै आएर म टुङ्ग्याउन चाहन्छु अब जाँदा जाँदै मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको दुःखद निधन भएको यो छोटो प्रसङ्ग पनि छ उनलाई सामाजिक समाजशास्त्र विधामा जनरल भीमसेन थापा र तत्कालीन नेपालको नामक ग्रन्थका लागि मदन पुरस्कार 2013 सम्मानित गरिएको थियो राणा विरोधी आन्दोलनका लागि आफ्नो खास नाम नारायण प्रसाद राजभण्डारी त्यागेर उनले चित्तरञ्जन नेपाली राखेका थिए र नेपाली भाषा साहित्यमा त्यसपछि नै उनी चित्तरञ्जन नेपालीको नामबाट प्रसिद्ध भएका थिए श्रोता यो दुःखद प्रसङ्गका साथसाथै बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसा यति नै आउँदो सातासम्मका लागि आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै म विनोदलाई भने आज्ञा दिनुहोस् नमस्कार शुभरात्रि Keep going.
walking on the street of Tambe.
Coming up next on Plains FM, the Shetland and Orkney Connection, brought to you by the Canterbury, Shetland and Orkney.